हामी विदेशी र प्रवासी हौ। यस संसारमा हामी कहिले पनि पूर्ण रूपमा घरमा भएको महसुस गर्ने छैनौ। तैपनि हामी यहाँ बस्छौ। 60-70-80 वर्षसम्म हामी यस संसारमा रहन्छौ। हामी संसारको होइनौ, तर हामी संसारमा छौ र हामीले जे गर्छौँ त्यसले सरोकार राख्दछ। त्यसकारण पत्रुसले विश्वासीहरूलाई एक नागरिकको रूपमा हाम्रो चालचलन कस्तो हुनुपर्छ भनेर बताउँछन्। आउनुहोस् हामी पहिलो पत्रुस 2:13-17 हामी हेर्नेछौँ। तपाईँसँग बाइबल छ भने कृपया तपाईँको बाइबलमा पत्रुसको पहिलो पत्र 2:13 पल्टाउनुहोस्। यदि तपाईँसँग बाइबल छैन भने हामीसँग उपलब्ध बाइबल तपाईँले प्रयोग गर्न सक्नुहुन्छ। पछाडि टेबलमा छ, तपाईँले इसारा गर्न सक्नुहुन्छ र जिमी भाइले तपाईँलाई बाइबल ल्याइदिनेछ यदि तपाईँसँग बाइबल छैन भने। तर हामी चाहन्छौँ तपाईँले आफ्नो काखमा बाइबल खोलेर राख्नुहोस्, कलम कपी लिनुहोस्, वचन लेख्दै जानुहोस्, बाइबल हेर्दै जानुहोस्, सुन्दै जानुहोस्। हामीले पहिलो पत्रुसको पत्रबाट परमेश्वरको वचनको श्रृङ्खला वचनलाई श्रृङ्खलाबद्ध तरिकाले हेरिरहेका छौँ। हामी आज 1:1 गर्दै हामी 2:13 आइपुगेका छौँ। पहिलो पत्रुस 2:13-17 म देख्छु तपाईँहरू सबैजनाले पाइसक्नु भएको छ, म पढ्दैछु। कृपया तपाईँहरू सबैजनालाई आफ्नो बाइबलमा हेर्नुहोला। प्रभुको खातिर मानिसको हरेक शासनको अधीनमा बस्छ, चाहे त्यो सर्वोच्च राजक होस् अथवा हाकिमहरूको होस्, जो दुष्ट काम गर्नेलाई दण्ड दिन र असल काम गर्नेलाई प्रशंसा गर्न उहाँद्वारा खटाइएका हुन्छन्। किनकि परमेश्वरको इच्छा यही छ कि असल गरेर नै तिमीहरूले मूर्ख मानिसहरूको अज्ञानतालाई चुप गराउनुपर्छ। स्वतन्त्र मानिसहरू चाहिँ जीवन बिताऊ, स्वतन्त्रतालाई कुकर्म गर्ने बहाना नबनाऊ, तर परमेश्वरलाई परमेश्वरका दासहरू चाहिँ भएर चल। सबै मानिसहरूलाई आदर गर, भाइबन्धुलाई प्रेम गर, परमेश्वरसँग डराओ, राजाको आदर गर। हामी विदेशी र प्रवासी हौ, हामी संसारमा छौँ तर हामी संसारको होइनौ, तर हामी एक देशको नागरिक हौ। हामी नेपाली हौ, हामी नेपाल नेपाल देश हाम्रो देश हो र हामीलाई थाहा छ हामीमाथि शासन गर्ने अधिकारीहरू छन्, अख्तियारवालाहरू छन्, प्रशासकहरू छन्। र हामीलाई यो कुरा पनि थाहा छ कि हाम्रो सरकार क्रिस्चियन होइन, क्रिस्चियन भए पनि त्यसले खास वास्तवमा केही फरक पनि पार्दैन। राष्ट्रपति, प्रधानमन्त्री र हाकिमहरूले ख्रिस्टलाई चिनेको छैनन्, तर तिनीहरूले नै देशलाई चलाउँछन्, तिनीहरूले नै रणनीति र नियमहरू तय गर्छन्। हामी क्रिस्चियन हौ र हामी यस देशको नागरिक पनि हौ। तर हामी विश्वासीहरूले हाम्रो अविश्वासी सरकारप्रति अथवा हामी माथि भएका अधिकारीहरूप्रति, अख्तियारवालाहरूप्रति, प्रशासकहरूप्रति कस्तो प्रतिक्रिया जनाउनुपर्छ? ऊ हाम्रो घर स्वर्गमा छ, हाम्रो राजा येशू हुनुहुन्छ, परमेश्वर हाम्रो मालिक हुनुहुन्छ, उहाँ सर्वोच्चमा हुनुहुन्छ, हामी उहाँको शासन र अधिकार हुनेछौँ। तर हामी एक देशको नागरिक पनि हौ। परमेश्वरले हामीलाई संसारबाट हामीलाई अलग गरेर एउटा समुदायमा राख्नु भए तापनि हामी एउटा देशमा छौँ, एउटा राज्यमा छौँ, अनि हामीमाथि मानिसहरू छन्, अख्तियारवालाहरू छन्, नेताहरू छन् भने उनीहरूप्रतिको हाम्रो आचरण कस्तो हुनुपर्छ, प्रतिक्रिया कस्तो हुनुपर्छ? पत्रुस भन्छन् एउटै शब्दमा, अधीनमा बस। पत्रुसले यो आज्ञा अधीनमा बस भने आज्ञा यहाँ 3 दोहोऱ्याएका छन्। चाहे शासक अविश्वासी होस्, चाहे तपाईँ र मैले काम गर्ने ठाउँको मालिक अविश्वासी होस्, र चाहे तपाईँको पति वा पत्नी अविश्वासी होस्, तपाईँ विवाहित हुनुहुन्छ र तपाईँले पछि ख्रिस्टलाई पाउनुभयो तर तपाईँको पतिले ख्रिस्टलाई विश्वास गर्न चाहेन भने, तपाईँको पति अविश्वासी भएको खण्डमा पनि पत्रुस भन्छन् कि अधीनमा बस, सबमिट, अधीनमा बस। पत्रले भन्दछ मानिसको हरेक शासनको अधीनमा बस्छ, चाहे त्यो सर्वोच्च राजाको होस्। पद 18 पनि भन्छ कमाएर सम्पूर्ण आदरपूर्वक आफ्ना मालिकहरूको अधीनमा बस्छ। र 3:1 भन्छ पत्नी हो तिमीहरू पनि आफ्ना पतिको अधीनमा रह, र यसरी तिनीहरूले वचन पालन नगरे तापनि आफ्ना पत्नीहरूको आचरणले गर्दा शब्द बिनामा तिनीहरूको मनको परिवर्तन हुन सक्दछ। हामीलाई हाम्रो सरकार मन नपर्न सक्छ, तर पत्रुस भन्छन् अधीनमा बस। तिनीहरू असल छैनन्, तिनीहरूले आफ्नो अख्तियारको दुरुपयोग गर्छन्, तिनीहरूलाई हाम्रो बिग्रेको सडक मतलब छैन, वास्ता छैनन्, तिनीहरूले कर बढाउँछन्, रोजगारीको अवसर सिर्जना गर्दैनन्, हाम्रो क्षमताभित्र एउटा राम्रो अस्पताल उपलब्ध गराउँदैनन्, नेताहरू राजनीतिमा व्यस्त छन्। यद्यपि पत्रुस भन्छन् हरेक शासकहरूको अधीनमा बस, तर किन, वाइ शासकको अधीनहरू अधीनमा बस्नुपर्ने पाँचवटा कारणहरू आज हेर्दैछौँ, पाँचवटा कारणहरू वचनबाट। तपाईँले आफ्नो बुलेटिनको पछाडिपट्टि यी पाँचवटा कुराहरू लेख्न सक्नुहुन्छ। पहिलो, प्रभुको खातिर। पहिलो, शासकहरूको अधीनमा बस्नुपर्ने पहिलो कारण प्रभुको खातिर। लेख्नुहोस् एक नम्बरमा, प्रभुको खातिर। माथि तपाईँले शीर्षकमा लेख्नुहोस् कि शासकहरूको अधीनमा बस्नुपर्ने पाँच कारणहरू, अनि पहिलो बुदामा लेख्नुहोस् प्रभुको खातिर। दोस्रो, किनकि परमेश्वरको इच्छा यही छ, किनकि परमेश्वरको इच्छा यही छ, किनकि परमेश्वर चाहनुहुन्छ हामी हाम्रो शासकहरूको अधीनमा बसौँ। तेस्रो, असल गरेर नै हामीहरूले मूर्ख मानिसहरूको अज्ञानतालाई चुप गराउनुपर्छ, किनकि असल गरेर नै हामीहरूले मूर्ख मानिसहरूको अज्ञानतालाई चुप गराउनुपर्छ। अलिक लामो छ, म तपाईँलाई समय दिइरहेको छु लेख्नलाई। प्रभुको खातिर पहिलो, दोस्रो किनकि परमेश्वरको इच्छा यही छ, र तेस्रो असल गरेर नै हामीहरूले मूर्ख मानिसहरूको अज्ञानतालाई चुप गराउनुपर्छ। चौथो, हामी स्वतन्त्र मानिस हौँ, किनकि हामी स्वतन्त्र मानिस हौँ, हामी दासत्वमा छैनौँ। पाँचौँ, हामी परमेश्वरको दासहरू हौँ, र पाँचौँ, हामी परमेश्वरको दासहरू हौँ। म फेरि सुरुबाट दोहोऱ्याउँछु, शासकको अधीनमा बस्नुपर्ने पाँच कारण: पहिलो, प्रभुको खातिर; दोस्रो, किनकि परमेश्वरको इच्छा यही छ; र तेस्रो, असल गरेर नै हामीहरूले मूर्ख मानिसहरूको अज्ञानतालाई चुप गराउनुपर्छ; चौथौँ, हामी स्वतन्त्र मानिस हौँ; पाँचौँ, हामी परमेश्वरका दासहरू हौँ। पाँचौँ, हामी परमेश्वरका दासहरू। र पहिलोबाट हामी सुरु गर्दै जानुहुन्छ, तपाईँले टिप्न एकदम सक्नु भएन, एकदम छिटो छिटो मैले भनेको छु भने पनि तपाईँले वचन सुन्ने क्रममा यो एकपछि अर्को बुदामा हामी प्रचार गर्दै जाँदाखेरि तपाईँले फेरि लेख्न सक्नुहुन्छ। पहिलो, प्रभुको खातिर, पद 13 कला हेर्नुहोस् न, प्रभुको खातिर मानिसको हरेक शासनको अधीनमा बस, चाहे त्यो सर्वोच्च राजाको होस् अथवा हाकिमहरूको होस्, जो दुष्ट काम गर्नेहरूलाई दण्ड दिन र असल काम गर्नेहरूलाई प्रशंसा गर्न उहाँद्वारा खटाइएका हुन्छन्। सो हामी हाम्रो शासकको अधीनमा बस्छौँ औपचारिकताको खातिर होइन, बाहिरी रूपमा हामी असल नागरिक हौँ भनेर देखाउनको लागि होइन, तर प्रभुको खातिर हामी हाम्रो शासकहरूको, हाम्रो सरकारको हामी अधीनमा बस्नुपर्छ। तर प्रभुको खातिर भनेको के हो? यसको अर्थ प्रभुको आदरको खातिर, प्रभुको महिमाको खातिर, येशु ख्रीष्टको महिमाको खातिर हामी हाम्रो शासकको अधीनमा बस्छौँ। शासकहरूको अधीनमा बस्ने र कुरा र येशु ख्रीष्टको महिमासँग के सम्बन्ध छ? अधीनताको पहिलो कारण प्रभुको खातिर हो, किनकि परमेश्वर प्रभुले नै मानव जातिको भलाइको लागि मानव अख्तियारवालाहरू, प्रशासकहरू नियुक्त गर्नुभएको छ। त्यसैले उहाँले सृष्टि गर्नुभएका मानव अधिकारहरूको जब हामी आज्ञा पालन हामी गर्छौँ, हामी अधीन बस्छौँ, यसले परमेश्वरलाई महिमा ल्याउँदछ। रोमी 13 एकदेखि दुई पदले यसरी भन्दछ, रोमी 13:1-2 पदले, कि हरेक व्यक्ति शासन गर्ने प्रशासकहरूको अधीनमा बसोस्, परमेश्वरबाट आएको अधिकार बाहेक अरू कुनै अधिकार हुँदैन। जुन प्रशासकहरू छन् ती परमेश्वरबाट नियुक्त भएका हुन्, यसकारण प्रशासकहरूका विरुद्धमा खडा हुनेले परमेश्वरबाट नियुक्त भएकाहरूको विरोध गर्छ, र जस जसले विरोध गर्छन् तिनीहरूले दण्डको आज्ञा पाउनेछन्। तपाईँले एकदमै बाइबल एकदमै स्पष्ट छ, सर्वोच्च परमेश्वर सर्वोच्च अधिकारवाला हुनुहुन्छ, उहाँभन्दा माथि उच्च कुनै अधिकार छैन, हरेक मानव अधिकार परमेश्वरबाट आउँदछ। प्रधानमन्त्री, राष्ट्रपति, मन्त्रीहरू, व्यवस्थापिकाहरू, हाकिमहरू, शिक्षकहरू, अभिभावकहरू, चर्चका अगुवाहरू इत्यादि सबै परमेश्वरले नियुक्त गर्नुभएका अधिकारीहरू हुन्। त्यसकारण पत्रुस भन्छन् हरेक शासकको अधीनमा बस। यदि तपाईँ छोराछोरी हुनुहुन्छ भने तपाईँ आफ्नो अभिभावकको अधीनमा बस्नुपर्ने हुन्छ। यदि तपाईँ एक देशको नागरिक हुनुहुन्छ भने तपाईँ आफ्नो देशको नेताहरूको, अगुवाहरूको, प्रशासकहरूको अधीनमा बस्नुपर्ने हुन्छ। यदि तपाईँ काम गर्नुहुन्छ भने तपाईँ जुन ठाउँमा काम गर्नुहुन्छ आफ्नो हाकिमको अधीनमा बस्नुपर्ने हुन्छ। यो हरेक शब्दले सबै किसिमको प्रशासक र अधिकारीहरूलाई जनाउँदछ, असल र खराब दुवैलाई जनाउँदछ, सबै किसिमको सबै किसिमको हरेक अख्तियार असल या खराब होस् परमेश्वरबाट नियुक्त भएको परमेश्वरबाट नियुक्त गरिएको तर उहाँले तर यसो भनिरहँदाखेरि परमेश्वरले अख्तियारको दुरुपयोगलाई अनुमोदन गर्नुहुन्छ भन्दैन हरेक अख्तियार परमेश्वरबाट नियुक्त भएका हुन्छन् तर परमेश्वरले हरेक अख्तियारले गर्ने दुरुपयोग अथवा अर्को शब्द भन्नुपर्दाखेरि हरेक अधिकारीले गर्ने दुर्व्यवहारलाई परमेश्वरले समर्थन गर्नुहुन्न हामी सकेसम्म असल छनौट गर्छौँ र भोट खसाल्छौँ तर अर्को प्रधानमन्त्री को हुने भन्ने निर्णय परमेश्वरले गर्नुहुन्छ परमेश्वरले गर्नुहुन्छ हाम्रो देशको नेताहरूलाई पनि परमेश्वरले नै नियुक्त गर्नुभएको तर तिनीहरूले गर्ने दुष्टतालाई परमेश्वरले समर्थन गर्नुहुन्न प्रधानमन्त्री शेरबहादुर देवालले गर्नुहुने सबै कुरा परमेश्वरले समर्थन गर्न नसक्नुहुन्छ तर पनि उहाँलाई नियुक्त गर्नुहुने परमेश्वर नै हुनुहुन्छ म यो भनिरहेको छु बाइबलले कुरा भनिरहेको छु सबै अधिकारीहरू अख्तियारवालाहरू रोमी 13 एकदेखि 2 पद अनुसार परमेश्वरबाटै नियुक्त भएका छन् सबै नेहरू राजादेखि नरेन्द्र मोदीसम्म सबै परमेश्वरले नियुक्त गर्नुभएको हुन् सरकार असल होस् या खराब हाम्रो पक्षको होस् वा विपक्षको प्रभुको खातिर र आफ्नो विवेकको खातिर हामी तिनीहरूको अधीनमा बस्छौँ पत्रसूर्य पत्र लेखिरहँदा विश्वासीहरू त्यो समयमा नेहरो राजाको निर्दयीपूर्ण शासन मुनि थिए नेहरो राजा भन्ने बित्तिकै क्रूरताको तस्विरहरू अगाडि आउँदछ नेहरो राजा जसले क्रिस्चियनहरूलाई सताएको थिए क्रिस्चियनहरूलाई मारेको थिए इतिहासको एक रेकर्ड अनुसार त पत्रुस आफै पनि जसले पत्र लेखिरहेछ आफै पनि नेहरो राजाको शासनकाल मुनि शहीद बन्न पुगे यद्यपि पत्रुस भन्छन् प्रभुको खातिर मानिसको हरेक शासनको अधीनमा बस्छ नेहरो राजाको अधीनमा पनि बस्छ मानिसको खातिर हरेक शासनको अधीनमा बस्छ चाहे त्यो नेहरो होस् वा नेपाली काङ्ग्रेस हरेक क्रिस्चियन उसको प्रशासकको अधीनमा रहन बोलाइएको छ कसैले पनि छुट छैन तर परमेश्वरले किन शासकहरू नियुक्त गर्नुभयो परमेश्वर किन प्रशासकहरू नियुक्त गर्नुभयो परमेश्वर किन अख्तियारवालाहरू नियुक्त गर्नुभयो पद 14 के भन्दछन् पद 14 पहिलो पत्र 2:14 पदले के भन्दछ जो दुष्ट काम गर्नेहरूलाई दण्ड दिन र असल काम गर्नेहरूलाई प्रशंसा गर्न उहाँद्वारा खटाइएका हुन्छन् यसको अर्थ हरेक प्रशासकहरू हरेक शासकहरू अधिकारवालाहरू परमेश्वरका सेवकहरू हुन् परमेश्वरको तर्फबाट उनीहरूले काम गर्छन् उनीहरूले के गर्छन् उनीहरूले दुष्ट काम गर्नेहरूलाई दण्ड दिन्छन् र असल काम गर्नेहरूलाई प्रशंसा गर्छन् अथवा इनाम दिन्छन् अधिकारीहरू मानिसहरूको सेवा गर्न नियुक्त भएका परमेश्वरका सेवकहरू हुन् तिनीहरूले दुष्ट काम गर्ने दण्ड दिन्छन् असल कामले प्रशंसा गर्छन् तर हामीलाई थाहा छ यो हुँदैन हिजो आज यो हुँदैन हाम्रो सरकारले यसो गर्दैन हाम्रो सरकारले असल काम गर्नेहरूलाई इनाम दिँदैन दुष्ट काम गर्ने दण्ड दिँदैन तर ठ्याक्कै उल्टो भइरहेको हामी पाउँदछौँ असल काम गर्नेहरूलाई पन्साउने काम गरिन्छ दुष्ट काम गर्नेलाई अगाडि लाने काम गरिन्छ तर पुरानो समयमा भने सरकारले त्यसो गर्दथ्यो पुरानो समयमा सरकारले असल काम गर्ने व्यक्तिहरूको प्रशंसाको निम्ति आदरको निम्ति उनीहरूको मूर्तिहरू बनाउने गर्दथ्यो मूर्तिहरू बनाउने गर्दथ्यो उनीहरूको उनीहरूलाई इनाम दिने गर्दथ्यो तर आज हिजो आज हामी त्यो देख्दैनौँ तर पनि यदि अधिकारीवालाहरूले अधिकारवालाहरूले यदि प्रशासकहरूले न्यायलाई भ्रष्ट गर्छ भने परमेश्वरले एक दिन तिनीहरूको न्याय गर्नुहुनेछ त्यो हामी परमेश्वरलाई छोडिदिन्छौँ हामी हाम्रो नेताहरूको न्याय गर्न हामी आफै तम्सिँदैनौँ किनकि परमेश्वर जसले उनीहरूलाई अधिकार दिनुभयो नियुक्त गर्नुभयो उहाँले नै तिनीहरूबाट एक दिन हिसाब लिनुहुनेछ तर यदि तपाईँ अधिकारी हुनुहुन्छ भने यदि तपाईँ मन्त्री शिक्षक पास्टर वा अभिभावक हुनुहुन्छ भने तपाईँले आफ्नो अधिकार बुद्धिमानी र विश्वासयोग्य भएर प्रयोग गर्नुपर्छ विश्वासयोग्य भएर तपाईँको अधिकार तपाईँको आफ्नै होइन यो पैँचो लिएको अधिकार इट्स अ बोरोड अथोरिटी प्रभुको खातिर मानिसहरूको सेवा गर्न आफ्नो अधिकारको प्रयोग गर्नुहोस् यदि तपाईँ अधिकारमा हुनुहुन्छ भने युज योर अथोरिटी टु सर्भ पिपल मानिसहरूको सेवाको निम्ति आफ्नो अधिकारको प्रयोग गर्नुहोस्। यदि तपाईँ अभिभावक हुनुहुन्छ भने आफ्नो परिवारको पत्नीको छोराछोरीको सेवाको निम्ति आफ्नो अधिकारलाई प्रयोग गर्नुहोस्, शासन गर्नलाई होइन, दमन गर्नलाई होइन। यदि तपाईँ शिक्षक हुनुहुन्छ भने आफ्नो विद्यार्थीहरूको सेवाको निम्ति आफ्नो अधिकारलाई प्रयोग गर्नुहोस्। यदि तपाईँ हाकिम हुनुहुन्छ भने आफ्नो कामदारहरूको सेवाको निम्ति आफ्नो अधिकारलाई प्रयोग गर्नुहोस्। प्रियहरू, के तपाईँ प्रभुको खातिर शासकहरूको अधीनमा बस्नुहुँदैछ? के तपाईँ प्रभुको खातिर तपाईँको माथि भएको अख्तियारहरूको अधीनमा बस्नुहुँदैछ? के तपाईँ आफ्नो शिक्षकहरूको अधीनमा हुनुहुन्छ? के तपाईँ आफ्नो अभिभावकको अधीनमा हुनुहुन्छ? पत्रुसले हामीले भन्छन्, बाइबलले हामी भन्दछ, आफ्नो शासकहरूको अधिकारीहरूको अधीनमा बस। यो आज्ञा हो, यो सुझाव होइन प्रियहरू, यो आज्ञा हो, परमेश्वरको वचनको आज्ञा हो। हामी किन हाम्रो अधिकारीहरूको अथवा प्रशासकहरूको अधीनमा बस्नुपर्छ? किनकि प्रभुको खातिर, यसु ख्रीष्टको खातिर, जसले अधिकारीहरूलाई नियुक्त गर्नुभयो। अधिकारीहरूलाई इन्कार गर्नु भनेको अधिकारीहरू नियुक्त गर्नुहुने परमेश्वरलाई इन्कार गर्नु हो। रोमी 13 अध्याय योभन्दा स्पष्ट हुन्छ जस्तो मलाई लाग्दैन। दोस्रो, किनकि परमेश्वरको इच्छा यही छ कि हामी अधिकारीहरूको अधीनमा बसौँ, हाम्रो प्रशासकहरूको अधीनमा बसौँ। 15 कला हेर्नुहोस् न, 15 कलाई, किनकि परमेश्वरको इच्छा यही छ, परमेश्वरको इच्छा यही छ कि हामी हाम्रो अधिकारीहरूको अधीनमा बस्नुपर्छ। र हामी आफ्नै इच्छा खोज्दैनौँ, हामी परमेश्वरको इच्छा खोज्छौँ। ए क्रिस्चियनले परमेश्वरको इच्छा खोज्छ। जब हामी परमेश्वरको इच्छा अनुसार गर्छौँ, उहाँ अति प्रसन्न हुनुहुन्छ। जसरी एक बुवा आफ्नो छोराछोरीहरूसँग प्रसन्न हुन्छन्, जब इथनले मेरो इच्छा अनुसार गर्छ, यसले मलाई एकदमै आनन्द दिन्छ। मेरो आनन्द आज्ञाकारिताको निम्ति इथनको लागि सबैभन्दा ठुलो प्रेरणा हुनुपर्छ। हामी किन सरकारको शिक्षकको अभिभावकको अधीनमा बस्नुपर्छ? किनकि यो परमेश्वरको इच्छा हो। जब हामी हाम्रो शिक्षक, हाम्रो अभिभावक, हाम्रो प्रशासकको अधीनमा बस्छौँ, यसले परमेश्वरलाई प्रसन्न तुल्याउँछ। उहाँको इच्छा हो। अनि के हामी परमेश्वरको इच्छा अनुसार गर्न चाहँदैनौँ? अधिकारीको अधीनमा बस्नुपर्छ किनभने यो परमेश्वरको इच्छा हो, र फलस्वरूप असल काम गरेर मूर्ख मानिसहरूको अज्ञानतालाई हामीले चुप गराउनुपर्छ। बचौँ तेस्रो बुदा। कुनै कुनै बुदा लामो हुन्छ, कुनै कुनै बुदा एकदम छोटो हुन्छ है। तेस्रो बुदा, असल गरेर नै हामीहरूले मूर्ख मानिसहरूको अज्ञानतालाई चुप गराउनुपर्छ। अधीनमा बस्नु असल काम हो। संसारका मानिसहरू, सरकार कस्तो छ, कुन सरकारमाथि अधिकारमा छ, अथवा कुन पक्षको सरकारले शासन गरिरहेको छ, कुन सरकार कुर्सीमा बसेको छ, त्यसको आधारमा मानिसहरूले व्यवहार गर्छन्, सरकारप्रति आफ्नो प्रतिक्रिया जनाउँछन्। तर हामीलाई बाइबलले भन्दछ हामी अधीनमा बस्नुपर्छ। यद्यपि सरकार यदि दुष्टै छ भने पनि अधीनमा बस्नु असल हो, यो असल काम हो, र असल गरेर नै हामीले मूर्ख मानिसहरूको अज्ञानतालाई चुप गराउनुपर्छ। मूर्ख मानिस, यहाँ मूर्ख मानिसले ख्रिस्टलाई नचिनेका मानिसहरूलाई जनाउँदो छ। तर होसियार हुनुहोस्, होसियार हुनुहोस्, मूर्खको अर्थ अशिक्षित वा असक्षम भन्ने होइन। ओके, मूर्खको अर्थ अशिक्षित अर्थात् असक्षम भन्ने होइन। प्रभुलाई नचिनेका मानिसहरू धेरै नै शिक्षित छन्, धेरै नै सक्षम छन्। प्रभुलाई नचिनेको मानिसहरूले धेरै, उनीहरूलाई पैसा कसरी कमाउने थाहा छ, व्यवसाय कसरी गर्ने थाहा छ, उनीहरूलाई राम्रा राम्रा चलचित्र कसरी बनाउने, संसारलाई कसरी आफ्नो हातमा, उनीहरूलाई थाहा छ। तिनीहरूले विज्ञान बुझ्दछन्, तिनीहरूले भाइरसको विरुद्धमा खोप बनाउन सक्छन्, तिनीहरू आकाशमा ठुला ठुला विमानहरू उडाउन सक्छन्, समुद्रमा जहाजहरू कुदाउन सक्छन्। तिनीहरू स्मार्ट मानिसहरू, मूर्ख होइनन्। तर तिनीहरू यस अर्थमा मूर्ख छन् कि तिनीहरूले परमेश्वरलाई चिन्दैनन्। तिनीहरू बौद्धिक रूपमा सक्षम छन्, तरै पनि बाइबलले तिनीहरूलाई मूर्ख भन्छ, किनकि तिनीहरूले प्रभुलाई चिन्दैनन् र सत्यताको व्यवस्था गर्छन्। भजन संग्रह 14 अध्यायको 1 पदले यसरी भन्दछ, मूर्खले आफ्नो मनमा भन्छ ईश्वर छँदै छैन, तिनीहरू भ्रष्ट भएका छन्, तिनीहरू निज काम गर्दछन्, यस्तो कोही पनि छैन जसले असल गर्दछ। यसले प्रभुलाई नचिनेका मानिसहरूलाई वर्णन गर्दछ। सो बुद्धिमानी मानिस थियो जसले प्रभुलाई चिन्दछ, प्रभुको भय मान्दछ। बाइबल अनुसार, यहाँ तपाईँसँग डिग्री छैन भने तपाईँलाई मानिसहरूले तपाईँको शिक्षाको कारणले गर्दाखेरि हेप्छन् भने मूर्ख ठान्छन् भने निराश नहुनुहोस्। तपाईँले प्रभुलाई चिन्नु भएको छ भने तपाईँ सबैभन्दा बुद्धिमानी मानिस हो, बुद्धिमानी मानिस हो। बाइबलले प्रभुलाई नचिन्नेलाई मूर्खको रूपमा परिभाषित गर्दछ, किनकि ती मानिसहरू अझै अन्धकारमा छन् र तिनीहरू अन्धकारमा हिँड्छन् र ठेस खान्छन्। र बाइबल भन्दछ असल गरेर नै हामीले यस्ता मानिसहरूको अज्ञानतालाई चुप गराउनुपर्छ। यस्ता मानिसहरू अज्ञानतालाई भनेको छ, इग्नोरेन्स। यहाँ उल्लेख गरेको यो अज्ञानता फेरि निर्दोष किसिमको अज्ञानता होइन, हुन्छ नि अन्जानमा गरेको गल्ती होइन, तर यो अज्ञानता दोषपूर्ण अज्ञानता हो। यो अविश्वासीहरूको अज्ञानता दोषपूर्ण अज्ञानता हो, अविश्वासीहरूको मूर्खतामा जरा गाडिएको अज्ञानता हो। अविश्वासी संसारसँग ख्रिस्टियनहरू विरुद्ध अनुचित निन्दाहरू हुँदछ, तिनीहरू सधैँ ज्योतिका सन्तानको विरुद्धमा खडा हुँदछन्। याद गर्नुहोस् हाम्रो समाज र सरकारी संरचनाहरू विश्वासीहरूको पक्षमा हुँदैनन्। ए तपाईँले हुन्छ भनेर सोचिराख्नु भएको छ भने तपाईँले गलत सोचिरहनु भएको छ। शक्तिमा भएका मानिसमा आफ्नो आशा नराख्नुहोस्, तिनीहरूले जहिले पनि सर्पका सन्तानको पक्ष लिन्छन्। शैतानले छुट्टी मनाइरहेको छैन, ख्रिस्टको चर्चलाई नष्ट गर्न शैतानले चारैतिरबाट काम गरिरहेको छ, ख्रिस्टियनहरूलाई सताउनको निम्ति, ख्रिस्टियनहरूलाई उनीहरूको नाम निशाना मेटाउनको निम्ति शैतानले जहिले पनि उच्च अख्तियारबाट काम गर्दछ, प्रशासकहरूलाई चलाउँदछ। प्रियहरू, ख्रिस्टियन सधैँ यस संसारमा अल्पसंख्यक हुनेछन्, साँगुरो बाटोमा हिँड्नेहरू थोरै नै हुनेछन्। हाम्रो समाजले, हाम्रो देशले हाम्रो हामीलाई हेप्ने नै छन्। यो कुरा स्वीकार गर्नुपर्छ। हामीले एक ठाउँमा जम्मा भएर संसारलाई आफ्नो शक्ति देखाइरहनु पर्दैन। रिङ रोडको वरिपरि बाइक कुदाएर हामी हाम्रो शक्ति प्रदर्शन गर्दैनौँ। यस संसारमा हामी सानै देखिन्छौँ, यस संसारमा हामी कमजोरै देखिन्छौँ, यस संसारको अगाडि हामी हारै खाने मानिसहरू हौँ। तथापि जब हामी हाम्रो सरकारको अधीनमा बस्छौँ, हामी असल गर्छौँ र असल व्यवहारले अविश्वासीहरूको सामु एउटा गवाही पस्किने काम गर्दछ, र विश्वासीहरूमाथि आउने अपमानजनक आक्रमणहरू न्यून गर्ने काम गर्दछ, घटाउने काम गर्दछ। बुझ्नुहुँदैछ? हामी विरुद्ध आरोपको कुनै आधार नभएर संसार चुप लाग्नेछ, यद्यपि उनीहरू एकपछि अर्को आरोपहरूको पछि लाग्नेछन्, तर पनि केही समय उनीहरू चुप लाग्नेछन्। सो प्रियहरू, हाम्रो निम्ति प्रश्न के, तपाईँको असल कामले अविश्वासीहरूको अज्ञानतालाई चुप लगाउन मद्दत गर्दैछ? तपाईँको व्यवहार कस्तो छ सरकारप्रति, प्रशासकहरूप्रति? तर विडम्बना, आज हाम्रो व्यवहारले मानिसहरूलाई हाम्रो विरुद्धमा मुख खोल्ने बनाएको छ। हामीले भन्ने मौका दिएका छौँ, बढी त हामीले संसार चुप लगाउनुको साटो बोल्ने धेरै मौका दिएका छौँ। त्यसो नहुनुपर्ने हो। हामी किन हाम्रो प्रशासकको अधीनमा बस्नुपर्छ? किनकि असल काम गरेर नै हामीले मूर्ख मानिसको, अविश्वासीहरूको अज्ञानतालाई चुप गराउनुपर्छ। चौथो, हामी स्वतन्त्र मानिस हौँ। सोह्र पदलाई हेर्नुहोस् न, सोह्र पदलाई। स्वतन्त्र मानिसहरू चाहिँ जीवन बिताओ, स्वतन्त्रतालाई कुकर्म गर्ने बहाना नबनाओ, तर परमेश्वरको दासहरू चाहिँ भएर चल। हामी स्वतन्त्र मानिसहरू हौँ, तर केबाट स्वतन्त्र? पक्कै पनि हाम्रो नागरिक जिम्मेवारीबाट स्वतन्त्र होइन, हामी पाप र शैतानको दासत्वबाट स्वतन्त्र छौँ। एकपल्ट हामी पापको कमारा थियौँ, हामी एउटा पापको दासत्वमा थियौँ, पाप हाम्रो मालिक थियो, पापले हामीहरूमाथि राज्य गर्ने गर्थ्यो। र याद गर्नुहोस् प्रियहरू, पापीहरूलाई अधिकार मन पर्दैन। सिनर्स दे डोन्ट लाइक द अथोरिटी। पापीहरूलाई तिमीहरूले के गर्नुपर्छ, के गर्नु हुँदैन भन्ने कुरा मन पर्दैन। पापीहरू स्वतन्त्र भएर जिउन चाहन्छ, उनीहरूले आफ्नो कानुन आफै कोर्न चाहन्छ, सही गलत आफै निर्णय गर्न चाहन्छ। बगैँचादेखि तिनीहरू पापी मानिसहरू अधिकारको विरुद्ध विद्रोह गर्दै आएका छन्। बगैँचाबाटै आदम र हव्वाले परमेश्वरको अधिकारको विरुद्ध विद्रोह गरेदेखि नै आज पापी मानिसहरू आफू माथि भएको उच्च अधिकारीहरूको विरुद्धमा लागेका छन्। पापी मानिसहरूलाई तिनीहरूको पापले, तिनीहरूको मालिक पापले तिनीहरूलाई असल गर्न दिँदैन। तर अब हामी त पापमा छैनौँ, तर हामी त पापको दासत्वमा छैनौँ, हामी अन्धकारमा छैनौँ, हामी हाम्रो पाप र अपराधमा मरेका छैनौँ। तर अब हामी त ख्रिस्टको रगतद्वारा छुटकारा गराइएका छौँ। ख्रिस्टमा हुने हामीहरू सबैजना स्वतन्त्र मानिसहरू, हामी शैतानको प्रभुत्व, व्यवस्थाको दोष, दण्ड, परमेश्वरको क्रोध, मृत्युको डरबाट मुक्त गरिएका छौँ। र अब हामीहरू संसारको व्यर्थ जीवनशैलीको अधीनमा छैनौँ। त्यसैले हामी विश्वासी दास वा कमजोर भएको कारण हाम्रो प्रशासकको अधीनमा बस्दैनौँ, तर हामी स्वतन्त्र भएको कारण हाम्रो प्रशासकको अधीनमा बस्दछौँ। हामी जबरजस्ती हाम्रो प्रशासकको हामी अधीनमा बस्दैनौँ, तर हामी स्वतन्त्रताको साथ हाम्रो अधिकारीहरूको अधीनमा बस्दछौँ। स्वतन्त्र मानिसहरूको रूपमा हामीले हाम्रो स्वतन्त्रतालाई कुकर्म गर्ने अवधारणाको रूपमा प्रयोग गर्नु हुँदैन। बाइबलले भन्दछ हामीले सरकारको आदेशलाई हामी पापको दासमा भएको जस्तो होइन, पापको दास भएको जस्तो गरी, अब काखमा परेर होइन, तर हामी स्वतन्त्र गरेको मानिस जस्तो गरी पालन गर्नुपर्छ। हामीले हाम्रो स्वतन्त्रतालाई सही रूपमा प्रयोग गर्नुपर्छ। हामीले हाम्रो स्वतन्त्रतालाई छिमेकीलाई प्रेम गर्न र परमेश्वरको सेवा गर्न प्रयोग गर्नुपर्छ। यस, हामी स्वतन्त्र छौँ, हामी स्वतन्त्र मानिसहरू हौँ, र साँचो स्वतन्त्रताले विश्वासीलाई असल काम गर्न स्वतन्त्र गराउँछ। याद गर्नुहोस्, साँचो स्वतन्त्रताले विश्वासीहरूलाई असल काम गर्न स्वतन्त्र गराउँछ। यदि कसैले आफ्नो स्वतन्त्रता कुकर्म गर्ने लाइसेन्सको रूपमा प्रयोग गर्छ भने ऊ वास्तवमा स्वतन्त्र नै छैन भनेर प्रकट गर्दछ, किनकि दुष्टताको जीवन दासत्वमा हुनुको प्रमाण हो। यदि तपाईँको जीवन एक दासको जस्तो छ, पापको दासत्वमा भएको मानिसको जस्तो छ भने, पापमा मरेको मानिसको जस्तो छ भने, यदि तपाईँको सरकारहरूप्रतिको, प्रशासकहरूप्रतिको, आफूमाथि भएका मानिसहरूप्रतिको व्यवहार एक पापमा मरेको मानिसको जस्तो व्यवहार छ भने तपाईँ वास्तवमा स्वतन्त्र हुनुभएको छैन, तपाईँ अझै पनि दासत्वमा हुनुहुन्छ। तर प्रियहरू, हामी पाप र शैतानको दासत्वबाट स्वतन्त्र भएका मानिसहरू, र हामी हाम्रो स्वतन्त्रता परमेश्वरको अधीनमुनि रहेर प्रयोग गर्छौँ, परमेश्वरको अधीनमुनि रहेर। सो प्रियहरू, तपाईँ मेरो निम्ति प्रश्न, के तपाईँ स्वतन्त्र मानिस नै जीवन बिताइराख्नु भएको छ? कतै स्वतन्त्रतालाई कुकर्म गर्ने बहाना त बनाइराख्नु भएको छैन? सायद तपाईँ भन्नुहुन्छ कि येशू मेरो मालिक हुनुहुन्छ, मैले किन मानिसहरूको आज्ञा मान्नुपर्ने? पत्रुसले जवाफ दिनुहुन्छ, स्वतन्त्र मानिसहरू चाहिँ शासकको अधीनमा बस्छ, स्वतन्त्रतालाई कुकर्म गर्ने बहाना नबनाऊ। अर्थात् स्वतन्त्रतालाई शासकको अवज्ञा गर्ने बहाना नबनाऊ। हामी अधिकारीहरूको अधीनमा बस्छौँ किनकि हामी ख्रिस्टको अधीनमा बस्ने स्वतन्त्र मानिसहरू हौ। अन्तिम बुदा, हामी किन हाम्रो प्रशासकको अधीनमा बस्नुपर्छ? किनकि हामी परमेश्वरको दासहरू हौँ। हामी हाम्रो शासकहरूको अधीनमा बस्छौँ किनकि हामी पहिले परमेश्वरको अधीनमा बस्छौँ। हामी परमेश्वरका दासहरू हौँ। हामी एकै समयमा स्वतन्त्र र दास दुवै हौँ। हामी पाप र शैतानबाट स्वतन्त्र छौँ, तर हामी परमेश्वरको निम्ति दास भएका छौँ। हामी पापबाट स्वतन्त्र तर धार्मिकताको निम्ति दास भएका छौँ। परमेश्वरको दास बन्नु साँचो स्वतन्त्रता हो। तपाईँको यो दिमागमा छिरोस्, घुसोस्, परमेश्वरको दास बन्नु साँचो स्वतन्त्रता हो। नयाँ करार अनुसार साँचो स्वतन्त्रता भनेको असल काम गर्ने स्वतन्त्रता हो, र असल काम गर्ने स्वतन्त्रता केवल ख्रिस्टमा उपलब्ध छ। तसर्थ परमेश्वरका दासहरू मात्र वास्तविक रूपमा स्वतन्त्र छन्, र हामी परमेश्वरको अधीन मुनि रहेर परमेश्वरका दासहरूको रूपमा प्रशासकहरूको आज्ञा पालन गर्न बोलाइएका छौँ। सायद तपाईँसँग प्रश्न मनमा आइरहेको होला कि के हामी सरकारको अधीन नबस्ने त्यहाँ कुनै समय छ? सरकारको अवज्ञा गर्ने कुनै समय छ? समय छ, सरकारलाई नसुन्ने समय छ, हाम्रो माथि भएको अधिकारीहरूलाई नसुन्ने समय छ। हामी सरकारको, हाम्रो अख्तियारवालाको अधीनमा तब बस्दैनौँ जब सरकार परमेश्वरको अधीनमा बस्दैन। अर्को शब्द भन्नुपर्दा हामी सरकारलाई अथवा हाम्रो अख्तियारवालालाई तब अस्वीकार गर्छौँ जब तिनीहरूले परमेश्वरलाई अस्वीकार गर्छन्। यदि सरकारले दुष्ट काम गर्ने आदेश दिन्छ भने हामी अधीनमा बस्दैनौँ। यदि सरकारले हामीलाई चर्च बन्द गर भन्छ भने हामी अधीनमा बस्दैनौँ। यदि सरकारले हामीलाई हाम्रा मरिरहेका छिमेकीलाई सुसमाचार नसुना भन्छ भने हामी अधीनमा बस्दैनौँ। तर यदि सरकारले हामीलाई कर तिर भन्छ भने हामी अधीनमा बस्छौँ। यदि सरकारले हामीलाई आज जोड बिजोड प्रणाली लागू भएको छ, आज बाइक बिजोर बाइकहरू पनि चल्नेछ भन्छ भने हामी अधीनमा बस्छौँ। क्रिस्चियनहरूको वफादारिता पहिले परमेश्वरप्रति हुनुपर्छ, कैसर नेरो वा नेपालका सरकारप्रति होइन। क्रिस्चियनहरू संसारको शासकहरूको डरबाट मुक्त गरिएका छन्। तिनीहरू शरीर मार्नेसँग भन्दा बढी अब शरीर र आत्मा दुवै मारेर नर्क पठाउनु हुनेसँग डराउँछन्। विश्वासीहरू पहिले परमेश्वरका सेवकहरू हुन् र यसैको आधारमा तिनीहरूले अब सरकारको आदेशहरू मूल्याङ्कन गर्दछन् र अधीन बस्ने नबस्ने निर्णय गर्छन्। प्रारम्भिक क्रिस्चियनहरूले, सुरुका क्रिस्चियनहरूले समाजका मागहरूले परमप्रभुका मागहरूलाई रद्द गर्ने धम्की दिँदा तिनीहरूले नागरिक अवज्ञाको अभ्यास गर्थे, भनेको सिभिल डिसओबिडियन्स, नागरिक आज्ञा उल्लङ्घनको अवज्ञाको अभ्यास गर्थे। क्रिस्चियनहरू सधैँ सैद्धान्तिक रूपमा दुष्ट आदेशको सामना गर्दै विद्रोह गर्न तयार हुन्छन् र भन्छन् हामीले मानिसहरूको होइन तर परमेश्वरको आज्ञा पालन गर्नै पर्छ। प्रेरित 5:29 पदमा तपाईँले यो वाक्यांश पाउनुहुन्छ। प्रेरित 5:29 जब प्रेरितहरूलाई प्रचार गर्नको निम्ति त्यहाँनिर निषेध लगाएको थियो, आज्ञा दिएको थियो, प्रचार गर्न बन्द गर, अनि त्यतिखेर प्रेरितहरूले भन्छ हामी मानिसहरूको होइन परमेश्वरको आज्ञा पालन गर्छौँ, हामी परमेश्वरलाई सुन्छौँ। 2020 लकडाउनमा अमेरिकामा अवस्थित ग्रेस कम्युनिटी चर्चले पनि नागरिक अवज्ञाको अभ्यास गरे र चर्चको रूपमा एक ठाउँ भेला हुन उनीहरूले कहिले पनि छोडेनन्। ठुलो त्यहाँनिर मुद्दा लडाई परेको थियो। नेपालका केही चर्चहरूले पनि सो उदाहरणलाई पछ्याएका छन् र लकडाउनमा पनि कति नेपालका मण्डलीहरू कहिले पनि बन्द भएनन्। मैले भनिरहेको छैन कि हामीले पनि सो उदाहरणलाई पछ्याउनुपर्छ, हामीले सन्दर्भलाई ख्याल गर्नु जरुरी छ। तर जे भए पनि आधारभूत सिद्धान्त एउटै हुनुपर्छ, हामी परमेश्वरको आज्ञा पालन गर्छौँ। प्राथमिक रूपमा हामी परमेश्वरका सेवकहरू हौँ, हामी परमेश्वरका दासहरू हौँ, हामी यस देशको नागरिकभन्दा पहिले हामी स्वर्गको नागरिकहरू हौँ। हामीले त्यो कुरालाई ध्यानमा राख्नुपर्ने हुन्छ। छुपीहरू के तपाईँ परमेश्वरको दास चाहिँ चलिराख्नु भएको छ? के तपाईँ परमेश्वरको दास चाहिँ संसारमा एक नागरिक जीवन बिताइराख्नु भएको छ? हामी हाम्रो शासकको अधीनमा किन बस्छौँ? 5 कारणहरू। प्रभुको खातिर, किनकि परमेश्वरको इच्छा यही छ, असल गरेर नै हामीहरूले मूर्ख मानिसको अज्ञानतालाई चुप गराउनुपर्छ। हामी स्वतन्त्र मानिस हौँ, हामी परमेश्वरको दासहरू हौँ। तर शासकहरूको अधीनमा बस्दा हामीले हाम्रो अन्य जिम्मेवारीहरू बिर्सिनु हुँदैन, अन्य जिम्मेवारीहरू बिर्सिनु हुँदैन। पत्रुस भन्छन् अन्तिम पद सत्रमा सबै मानिसहरूलाई आदर गर, भाइबन्धुलाई प्रेम गर, परमेश्वरसँग डराओ, राजाको आदर गर। 4 आज्ञाहरू दिएको छन् यहाँ। सबै मानिसलाई आदर गर, केवल अख्तियारमा भएकाहरूलाई मात्र होइन, भाइबन्धुलाई प्रेम गर, परमेश्वरसँग डराओ, राजाको आदर गर। अख्तियारवालालाई मात्र आदर गर्ने हाम्रो चलन हुन्छ, जो उच्च पदमा छ, जो जसको हातमा शक्ति छ उसलाई मात्र बढी आदर गर्ने हाम्रो चलन छ, प्रविधि छ। तर पत्रुस भन्छन् सबै मानिसलाई आदर गर, सबै मानिसलाई। हामी सबै मानिसलाई आदर गर्छौँ किनकि सबै मानिस परमेश्वरको स्वरूपमा सृष्टि गरिएका हुन्। ध्यान दिनुहोस्, हामी सबै मानिसको अधीनमा बस्दैनौँ तर सबै मानिसहरूलाई आदर गर्छौँ। हामी सबै मानिसलाई आदर गर्छौँ तर हामी विशेष रूपमा भाइबन्धुलाई प्रेम गर्छौँ। भाइबन्धुले चर्चका अन्य सदस्यलाई जनाउँदछ, हामी एकअर्कालाई प्रेम गर्छौँ किनकि ख्रिस्टले हामीलाई प्रेम गर्नुभयो र आफैले अर्पण गर्नुभयो। हामी हाम्रो चर्चका विश्वासीहरूलाई प्रेम गर्छौँ, सबैलाई, सबैको सरकारको अधीनमा बस्छौँ, हाम्रो अख्तियारवालाहरूको हामी अधीनमा बस्छौँ तर हामी सबैलाई हामी आदर गर्छौँ। हामी सबैलाई आदर गर्छौँ तर हामी सबैलाई प्रेम गर्दैनौँ। विशेष रूपमा हामी कसलाई प्रेम गर्छौँ? चर्चलाई, हाम्रो भाइबन्धुलाई प्रेम गर्छौँ। भन्नुपर्छ तपाईँको साइला दाई, यहाँ ठुलो दाई होइन, माइला दाई, कानी दाई कुरा गरिरहेको छैन, हामी चर्चका मानिसहरूलाई प्रेम गर्छौँ। अनि हामी परमेश्वरको डर, परमेश्वरसँग डराउँछौँ, हामी परमेश्वरसँग डराउँछौँ। सबैभन्दा बढी हामी परमेश्वरसँग डराउँछौँ। न्यायाधीशको सामु अपराधी खडा एउटा भए झैँ होइन, तर बुबाको सामु छोराछोरी डराए झैँ हामी डराउँछौँ। यो आदरपूर्ण डर हो, हामी परमेश्वरको आदर गर्छौँ र उहाँको भय मान्छौँ। न्यायको दण्डले हामी थुरथुर कामदैनौँ, तर हामी हाम्रो पिता उहाँ परमेश्वर हाम्रो पिता हुनुहुन्छ भन्ने कुरालाई ध्यानमा राखेर हामी उहाँको भय मान्छौँ र हामी राजाको आदर गर्छौँ। पत्रुस यस खण्डलाई जसरी उनले यसलाई सुरु गरेका थिए त्यसरी नै अन्त्य गर्छन्। प्रभु खातिर मानिसको हरेक शासन गरिदिनुपर्छ, चाहे त्यो सर्वोच्च राजाको होस्। र अन्तिममा सत्र पन्ध्र भन्छन्, राजाको आदर गर। अनुसार आजको वचनलाई तीनवटा व्यवहारिक प्रयोगहरूसँगै अन्त गरौँ। तीनवटा व्यवहारिक प्रयोगहरू, पहिलो नम्बर व्यवहारिक प्रयोग एप्लिकेसन, आज्ञा पालन गरौँ। पहिलो कुरो, आज्ञा पालन गरौँ, ओबे, आज्ञा पालन गरौँ, प्रशासकहरूको आज्ञा पालन गरौँ र प्रशासकहरूको अधीनमा बसौँ। बाइबल त्यही भन्दछ, प्रशासकहरूको आज्ञा पालन गरौँ र प्रशासकको अधीनमा बसौँ। यदि तिनीहरूले भनेको कुरा दुष्ट वा पापपूर्ण छैन भने तिनीहरूले भनेअनुसार गरौँ। यदि प्रशासकहरूले हामीलाई परमेश्वरको वचन विपरीत जान लगाउँदैन भने हामी उनीहरूको अधीनमा बसौँ। जहाँसम्म यदि सरकारको आदेश सिन्फुल छैन भने, पापमय छैन भने हामी उहाँहरूको अधीनमा बसौँ। दोस्रो, तिरौँ पे। रोमी 13:7 भन्दछ, तिर्नुपर्नेलाई सबै कुरा, तिर्नुपर्ने कुरा सबैलाई तिर। कर तिर्नुपर्नेलाई कर, महसुल तिर्नुपर्नेलाई महसुल। यसो आफैले भन्नुभएको छ, जे कैसरका हुन् ती कैसरलाई देऊ र जे परमेश्वरका हुन् ती परमेश्वरलाई देऊ। हामी देशको नागरिक हौ, हामीले तिर्नुपर्ने कर हामी तिर्छौँ। गाह्रो छ, कतिचोटि अति नै भयो जस्तो लाग्छ। चर्चको सेवाकाय अन्तर्गत प्रकाशनको सेवाकाय छ, अनि हरेक ठाउँमा कर तिर्दाखेरि कहिलेकाहीँ हामी छक्क पर्छ, दङ्ग पर्छौँ, तर हामीले तिर्नुपर्छ, हामीले तिर्नुपर्ने हुन्छ। बाइबलको आज्ञा हो, हामी डिफ्रेन्ट छौँ, हामी फरक छौँ। कर मात्र होइन, हामीले तिर्नुपर्ने अर्को कुरा पनि छ। रोमी 13:7 खण्ड खले भन्दछ, आदर गर्नुपर्नेलाई आदर गर, पे रेस्पेक्ट। सो पे ट्याक्स, पे रेस्पेक्ट, आदर गर्नुपर्नेलाई आदर गर, इज्जत गर्नुपर्नेलाई इज्जत गर। सो प्रियहरू, हामीले हाम्रो नेताहरूलाई, हाम्रो शासक प्रशासकहरूलाई, अभिभावकलाई, चर्चका अगुवाहरूलाईदेखि लिएर शिक्षकहरू, हामी माथि भएका सबै मानिसहरूलाई हामीले आदर गर्नुपर्छ, यद्यपि तिनीहरू कहिलेकाहीँ सम्मान पाउन योग्य नदेखिए तापनि। हामीले हाम्रा असिद्ध प्रशासकहरूको आदर गर्नुपर्छ। हामी तिनीहरूलाई तिनीहरू असल भएको कारण आदर गर्दैनौँ, तर तिनीहरू परमेश्वरद्वारा नियुक्त भएकाहरू भएको कारणले गर्दाखेरि हामी आदर गर्दछौँ। त्यसकारण प्रियहरू, फेसबुकमा तपाईँ के लेख्नुहुन्छ होसियार हुनुहोस्। तपाईँ आफ्नो नेताहरूलाई गाली र निन्दा गर्न छाड्नुहोस्। रोमी 13:2 यसरी भन्दछ, चेतावनी दिँदछ, वास्तवमा यसरी चेतावनी दिँदछ, यसकारण प्रशासकहरूको विरुद्धमा खडा हुनेले परमेश्वरबाट नियुक्त भएकाहरूको विरोध गर्छ र जस जसले विरोध गर्छ तिनीहरूले दण्डको आज्ञा पाउनेछन्। सो बी केयरफुल वाट यु राइट अन सोसियल मिडियास। तपाईँ के भन्नुहुन्छ, के लेख्नुहुन्छ, होसियार हुनुहोस्। हाम्रो देशको नेताहरूको विरुद्धमा सडकमा उत्रने, टायर बाल्ने, ढुङ्गामुढा गर्ने अनुमति बाइबलले हामीलाई दिँदैन। त्यसो भए के गर्नु त? तेस्रो, प्रार्थना गरौँ, प्रार्थना। तेस्रो, पहिलो आज्ञा पालन गरौँ, दोस्रो तिरौँ र तेस्रो प्रार्थना गरौँ। पहिलो तिमोथी 2:1-13 यसरी भन्दछ, सर्वप्रथम म आग्रह गर्दछु कि सबै मानिसहरूको निम्ति नम्र निवेदन, प्रार्थना र मध्यस्थ विन्ती र धन्यवाद चढाउन्, राजाहरू र सबै उच्च पदमा भएकाको निम्ति पनि, ताकि हामी निर्धक्क र शान्तिपूर्ण भएर हर प्रकारले धार्मिक र आदरणीय जीवन बिताउन सकौँ। हाम्रा मुक्तिदाता परमेश्वरको दृष्टिमा यो असल र ग्रहण योग्य छ। परमेश्वर चाहनुहुन्छ कि हामीले हाम्रो प्रशासकहरूको, हाम्रो सबै उच्च पदमा भएका निम्ति हामीले प्रार्थना गरौँ। फेरि तपाईँले अन्तिमचोटि आफ्नो प्रशासकहरूको निम्ति प्रार्थना गर्नुभयो कहिले थियो? यदि तपाईँलाई मैले तपाईँ अन्तिमचोटि आफ्नो प्रशासकहरूको विरुद्धमा गनगनाउनु भयो कहिले थियो भने सायद धेरै पर जानु पर्दैन होला। बाइक कुदाइराख्दाखेरि ट्राफिकसँग गनगनाएको कुराहरू सायद यो नौलो कुरा छैन, होइन? गनगनाएको विषयमा, उजुरी गरे, कम्प्लेन गरेको विषयमा धेरै छ। अनि धेरै धेरै हामीले धेरै पाप गरेका छौँ। प्रार्थना गरौँ, किनकि हाम्रो भरोसा हाम्रो देशका प्रशासकहरूमा होइन, प्रशासकहरूलाई नियुक्त गर्नुहुने परमेश्वरमा छ। हामी प्रार्थना गरौँ कि हाम्रा प्रशासकहरूले दुष्टलाई दण्ड दिउन् र असललाई इनाम दिउन्। हामी प्रार्थना गरौँ कि हाम्रा प्रशासकहरूले परमेश्वरको भय मानुन् र शान्ति र सत्यता प्रबन्धन गरून्। हामी प्रार्थना गरौँ हाम्रो देशका नेताहरू विश्वासयोग्य हुन् र देशको सेवामा लागुन् भनेर। अन्तमा प्रियहरू, हाम्रो भरोसा हाम्रो राजाहरूका पनि राजा येशू ख्रीष्टमा राखौँ, जसलाई स्वर्ग र पृथ्वीमा समस्त अधिकार दिएको छ। देशको नेताहरूसँग, सायद हाम्रो देशको नेताहरूसँग केवल नेपालको कुनै अधिकार दिएको छ, तर ख्रीष्टसँग सम्पूर्ण स्वर्ग र पृथ्वीमा समस्त अधिकार ख्रीष्टसँग छ। परमेश्वरले ख्रीष्टलाई मरेकाहरूबाट जीवित पार्नुभयो अनि स्वर्गीय स्थानहरूमा आफ्नै दाहिने बाहुलीपट्टि बसाल्नुभयो। सबै शासन, सबै अधिकार, शक्ति, राज्यमाथि र यस युगका मात्र होइन तर आउने युगका पनि जति नाउँ छन् ती सबैमाथि येशु ख्रीष्टलाई राख्नुभयो र परमेश्वरले सबै कुरा उहाँको पाउमुनि राखिदिनुभयो। हाम्रो भरोसा हाम्रा राजाहरूका पनि राजा येशु ख्रीष्टमा राखौँ, जो एक दिन संसारको शासनहरूलाई अन्त गर्नलाई र आफ्नो शासन सदाको निम्ति स्थापित गर्नलाई फर्की आउनुहुँदैछ। त्यही भएर प्रियहरू, हामी प्रवासी हौ, हामी विदेशी हौ, हामी संसारमा छौँ, हामी यस ठाउँको होइनौँ, हामी यहाँका आदिवासीहरू होइनौँ, हामी यहाँका हामी रैथानेहरू होइनौँ, हामी यहाँ बसोबास गर्न खोजिरहेका छैनौँ, तर पनि हामी स्वर्गको, हामी परमेश्वरको भए तापनि, स्वर्गको राज्यको भए तापनि हामी संसारमा छौँ। परमेश्वर हामीलाई नेपालमा छाड्नु भएको छ, राख्नु भएको छ। परमेश्वर चाहनुहुन्छ जबसम्म हामी पृथ्वीमा रहन्छौँ तबसम्म हामी हाम्रो प्रशासकहरूको अधीनमा बसौँ। आउनुहोस् हामी प्रार्थना गरौँ।